रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। 68 औं संसद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। मुलुकको समृद्धि र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख 3 अंकको भूमिका महत्वपूर्ण रहने सभामुख डोल प्रसाद अरियालको भनाई। साउदी अरब सरकारद्वारा रमजानका अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपालीलाई आम माफी। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा विशेष अभियानको घोषणा। यूरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड़ मानिस प्रभावित। र फिफा विश्वकपमा आज राति नर्वे र आइभरी कोस्ट भिड्दै। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको जीवन दर्शन सेवा करूणा प्रेम मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ। रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सहकार्य सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म भएकाले विश्व शान्ति अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिदो परिवेशमा अझ सान्दर्भिक हुँदै गएको बताउनुभयो। कार्यक्रममा 14 जना पूर्व डिस्ट्रिक्ट गवर्नर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले मुलुकको समृद्धि सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका 3 प्रमुख अंगबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 औं संसद दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अरियालले देश निर्माणको हुटहुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। सभामुख अरियालले संविधानको अक्षरश पालना र कानूनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो।
हामीसँग यो काम गर्ने र छिट्टै तुरन्तै यो एकदम छिटो फास्ट ट्र्याकमा देश समृद्ध बनाउनुपर्छ, जनताको जनजीविकाको विषयमा काम गर्नुपर्छ भन्ने यो हुटहुटीलाई सँगै लिएर जानको लागि हामीसँग भएको 3 वटा निकाय कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्प्रिट मिल्नुपर्छ भनेर मैले पटक पटक भन्ने गरे। तर यसमा संविधानलाई अक्षरश पालना गरेर अहिले भएको संविधानमा काहीँ कतै हामी कानूनी राज्यको परिकल्पना गरेका छौँ। आगामी दिनमा यो समाजलाई जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा, समृद्ध राष्ट्र बनाउने विषयमा, सुशासन कायम गर्ने विषयमा, भ्रष्टाचारको अन्त्य गरेर कमसेकम अब चाहिँ नेपाल बन्यो, नेपाल चाहिँ बस्न लायक भयो, हामी फर्किनुपर्छ भनेर संसारभरि आफ्ना पीड़ामा बसिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फर्किने वातावरण बनाउन यहाँहरूले हामीलाई झकझकाइरहनुपर्छ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना, आवश्यकता र आकांक्षाको प्रतिविम्ब बन्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष दाहालले संसदीय अभ्यासलाई तथ्यमा आधारित, मर्यादित, रचनात्मक तथा परिणाममुखी बनाउनु अपरिहार्य आवश्यकता भएकाले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताउनुभयो।
संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनको लागि जनताको मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्छ। शिक्षालाई कसरी व्यवस्थित गर्ने, स्वास्थ्यलाई कसरी व्यवस्थित गर्ने, कसरी पहुँचयोग्य बनाउने, जनताका तमाम समस्यालाई कसरी हामीले समाधान योग्य बनाउने, कसरी सरकारलाई यस्ता विषयवस्तुमा समाधान गर्नको लागि जवाबदेहीलाई कसलाई लगाउन देखाएका बहसहरू व्यापक गरौँ भने संसदको पुरस्कार त कति धेरै खस्किलो अवस्थामा छ भन्ने कुराहरू सुनिन्छ। किन खस्किलो हुन्छ भन्ने कुराको प्रश्न हामी हामीले मन गर्नु, हामीले संसदमा भाषा चालु गर्ने शब्दहरू हामीले संसदमा लगाएर आउने कपडाहरू किन्ने धेरै कुराहरूमा चाहिँ हामी मर्यादित हुनुपर्छ। त्यो मर्यादा हामीले नै राख्नु भएको संसद मर्यादित छ, संसदको गरिमा उचित छ भन्ने कुरा त्यसले बुझ्ने गर्छ।
कानून मन्त्री गौतमले संसद जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न र औचित्य कायम राख्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड़ दिनुभयो। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 जना नेपाली कैदीलाई माफी दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रमजानका अवसरमा साउदी सरकारले 33 जना नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस सहृदय कदमको उच्च प्रशंसा गर्दै यसलाई नेपाल र साउदी अरब बीचको लामो समयदेखिको मित्रता सद्भाव र प्रगाढ़ द्विपक्षीय सम्बन्धको प्रतिविम्बका रूपमा लिएको जनाएको छ। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी, साइबर अपराध र आर्थिक शोषण रोक्न युवा श्रम तथा रोजगार मन्त्रालयले एक विशेष राष्ट्रिय अभियानको घोषणा गर्दै वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ। मन्त्रालयले आज आयोजन गरेको कार्यक्रममा अवैध एजेन्ट विरूद्ध अभियान, सुरक्षित वैदेशिक रोजगारीका लागि नामक विशेष डिजिटल प्लेटफर्म नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो। कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले धेरैजसो उजुरी गैर कानूनी एजेन्टसँग सम्बन्धित रहेकाले गैर कानूनी एजेन्ट विहीन बनाउन यो अभियान शुरू गरिएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले नेपाल टेलिकमलाई सेवाग्राही मैत्री छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले आज सुन्धारा स्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम विभाग तथा दूरसंचार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभयो। आजै चलचित्र विकास बोर्डको 26 औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानून, नीति र कार्यक्रम मार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले समाजमा विद्यमान कुसंस्कारले मानवाधिकारको संरक्षणमा समस्या भएको बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले आज आयोजन गरेको मानवाधिकार शोध संवाहक पूर्वीय चिन्तन र मानवाधिकार विशेषांकको समीक्षा गर्दै अध्यक्ष मगरले समाजमा कुसंस्कार कायम रहेकाले मानवाधिकार संरक्षणमा कठिनाइ भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। मनसूनको जोखिम बढेपछि हेटौडा काठमाडौँ सड़कको कान्ति लोकपथमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सड़कको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो गएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले अर्को सूचना प्रकाशन नभएसम्म सो सड़क बन्द गरिनुका साथै अर्को वैकल्पिक सड़क प्रयोग गर्न अनुरोध गर्नुभएको छ। निरन्तर वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। इलाम नगरपालिका 9 राजदुवाली क्षेत्रमा सड़क बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधनको आवतजावत पूर्ण रूपमा ठप्प भएको हो। सरकारले विद्युत प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको छ। मनसूनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्ति सहित प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युरोपमा यस वर्षको ग्रीष्मयामको शुरूमै देखिएको तीव्र गर्मीको लहरका कारण 9,50,00,000 भन्दा बढ़ी मानिस प्रभावित भएका छन्। युरोपमा विशेष गरी ग्रीष्मयामको शुरूआतमै यस्तो उच्च तापक्रम असामान्य मानिन्छ। यसले अत्यधिक मृत्यु, विद्यालय बन्द तथा बाहिरी गतिविधि रद्द गर्नुपर्ने अवस्था सिर्जना गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगो डीआरसीमा इबोला भाइरस संक्रमितको संख्या 1307 पुगेको छ। संक्रमणका कारण हालसम्म 377 जनाको मृत्यु भएको त्यहाँको सरकारी अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा महत्वपूर्ण सफलता हासिल गरेको छ। करिब 7 वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको मर्सेङ्गी कोरिडोर अन्तर्गतको 220 केबी मार्कीचोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा 1.5 वर्षभित्रै सम्पन्न भई सञ्चालनमा आएको छ। यससँगै निजी क्षेत्रले पनि सरकारले अनुमति पत्र दिएमा प्रसारण लाइन निर्माण र विद्युत व्यापार समेत गर्न सक्ने सन्देश दिएको छ। यो आयोजना लामो समयसम्म अल्पत्र परेपछि निजी क्षेत्रका जलविद्युत प्रवर्धकहरूले आफै निर्माणको जिम्मेवारी लिएर काम सम्पन्न गरेका हुन्। यस प्रसारण लाइनको प्रारम्भिक निर्माणको जिम्मा चिनिया कम्पनी पिङ्गाओ ग्रुपले 2074 साल कार्तिकमा प्राप्त गरेको थियो। तर 7 वर्षभन्दा बढ़ी समय बितिसक्दा पनि कम्पनीले 84 टावर मध्ये केवल 35 टावरको फाउण्डेशन र 10 टावरको इरेक्सन मात्रै सम्पन्न गरेको थियो। 2081 साल मंगिर 9 गते मर्सेङ्गी कोरिडोरका 7 जलविद्युत आयोजनाले संयुक्त रूपमा निर्माण अघि बढ़ाउने निर्णय गर्दै करिब 4,96,95,000 रुपियाँ लगानी गरी भीमा कन्स्ट्रक्सन इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो। हालसम्म कर्णाली प्रदेशमा करिब 28.15% क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कर्णाली प्रदेशका 10 जिल्लामा 43,290 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म 12,155 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेश स्थित कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले सम्भावित धान खेती हुने क्षेत्रफलको करिब 28.15% क्षेत्रफलमा रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। हालसम्म सबैभन्दा बढी जुम्लामा 95%, डोल्पामा 92%, हुम्लामा 75% र मुगुमा 68% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। सिंचाईको अभाव तथा मनसुनी वर्षा ढिलो शुरू हुँदा रोपाईले अपेक्षित गति लिन नसकेको निर्देशक रोकायले बताउनुभयो। कर्णाली प्रदेशमा चालू आर्थिक वर्षमा 40,848 हेक्टर क्षेत्रफलमा 1,47,250 मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर भानियाले वास्तविक रूपमा श्रम र उत्पादनमा जोडिने सहकारीलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्ने बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिका 29 मतेरी स्थित सफल सामाजिक उद्यम महिला सहकारी संस्था लिमिटेडद्वारा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भानियाले प्रदेश सरकारले रैथाने बाली तथा अदुवा लसुन बेसार र प्याज जस्ता विधामा उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको जानकारी दिनुभयो। नेपाली शेयर बजारको परिसूचक मंगलबार 6 महिना यताकै तल्लो बिन्दुमा झरेर कारोबार भएको छ। मंगलबार नेप्से परिसूचक 24.63 अंकले घटेको छ। यो अंकको कमीपछि नेप्से परिसूचक 2608 अंकमा कायम भएको छ। यो अंक गत पुष 9 यताकै न्यून अंक हो। बजारमा सोमबार 2,67 करोड़को कारोबार भएकोमा मंगलबार 3,25 करोड़ रुपियाँ बराबरको कारोबार भएको छ।
फिफा विश्वकपमा आज राति आइभोरी कोस्ट र नर्वे बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार 11:15 डल्लास स्टेडियममा हुँदैछ। अन्तिम 16मा आफ्नो स्थान सुरक्षित गर्नका लागि हुन लागेको यस खेललाई निकै चासोका रूपमा हेरिएको छ। यसअघि आज भएका खेलमा जर्मनी पाराग्वेसँग पराजित भएको छ। यो सँगै 4 पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप 2026 प्रि क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन रंगशालामा आज बिहान भएको खेलमा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 गोलले हराउँदै अन्तिम 16मा स्थान बनाएको हो। निर्धारित 90 र अतिरिक्त समयमा 1-1 गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेर टुंगिएको थियो। प्री क्वार्टर फाइनलमा पाराग्वेले फ्रान्स र स्वीडेन बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै मोरक्कोले नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप 2026 अन्तिम 16मा प्रवेश गरेको छ। मेक्सिको मोन्टेरो स्टेडियममा आज सम्पन्न खेलमा मोरक्कोले नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा 3-2 गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम 16मा प्रवेश गरेको हो। पराजयसँगै नेदरल्याण्डस विश्वकपबाट बाहिरिएको छ। काठमाडौँ गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शरद भेस्वाकरलाई क्रिकेट डाइरेक्टरको पदमा नियुक्त गरेको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाजले आउँदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको जनाएको छ। शरदले 2024 एनपीएलको पहिलो सिजन चितवन राइनर्स क्लबबाट खेलेका थिए। अब भने गोर्खाजको क्रिकेट व्यवस्थापन रणनीति प्राविधिक पक्ष खेलाड़ी व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारीमा रहेर भेषवाकर काम गर्न लागेका हुन्। भारतीय पुरूष राष्ट्रिय फुटबल टोलीले 2026 एसियाली खेलकुदबाट नाम फिर्ता लिएको छ। आवश्यक छनौट मापदण्ड पूरा गर्न नसकेपछि भारत प्रतियोगिताबाट बाहिरिएको हो। भारतको स्थानमा अब फिलिपिन्सले प्रतियोगितामा सहभागिता जनाउने भएको छ। भारतीय फुटबल महासंघले टोलीले युवा तथा खेलकुद मन्त्रालयले तोकेको छनौट मापदण्ड पूरा गर्न नसकेपछि नाम फिर्ता लिनु परेको जनाएको छ। अब मौसम, आज राति देशको पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुको साथै कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। 68 संसद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, मुलुकको समृद्धि र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अंगको भूमिका महत्वपूर्ण रहने सभामुख डोल प्रसाद अरियालको भनाई, साउदी अरब सरकारद्वारा रमजानका अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपालीलाई आम माफी, वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा विशेष अभियानको घोषणा, युरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड़ मानिस प्रभावित, र फिफा विश्वकपमा आज राति नर्वे र आइभोरी कोस्ट भेट्दै। हवस्त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।